夢ロードさ벌기야이고벌써내빛이기너요미로떠고가이고떠서이아이고떠서이아이고떠서이아이고떠서이아이고
헤르노세라메바에스발리타몰라요타사리디네이퍼차키
लाइफ बुरी सारी पैसा न सैसा टिकी चास चास
दसै नै हो कि यो मेरो दशा फर्की आएको दसै नै हो कि यो मेरो दशा फर्की आएको पर्सनै पिछे किन यो मेरो
ले ल्याउनु पर्छ बा यसपाली त पोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट उसिन्नु पर्छ अबु
थालास बजिया गोरले खसी पैसा र सैसा टिकी ट्यास ट्यास
दसैँ नै हो कि यो मेरो दशा फर्की आएको दसैँ नै हो कि यो मेरो दशा फर्की आएकोने पीछे किन यो मेरो टाउको खाएको
दसैँ 1.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू तपाईहरूलाई नमस्कार अनि विजया दशमीको हार्दिक 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 मंगलमय शुभकामना हिजोदेखि दशैंले नेपालीहरूको घर आँगनमा टेकिसकेको छ हिजो घटस्थापनाको दिन तपाईहरूले पनि जमरा राखेर देवी भगवतीको पूजा आराधनाका साथमा दशैंको पहिलो दिन घटस्थापनाको दिन को सुरुवात गर्नुभयो होला र आज घटस्थापनाको दशैंको दोस्रो दिन भइसकेको छ नवरात्रको र कार्यक्रम भोइस अफ साङ्गिला आज सदाको आइतबार चाहिँ तपाईहरूको रेडियो सेटमा पनि आइसकेको छ सदाको आइतबार चाहिँ 6:30 बजेदेखि 7:30 बजेसम्म र अर्को एउटा इम्पोर्टेन्ट तपाईँहरूलाई इन्फर्मेसन दिइहालौँ श्रोताहरू अस्ट्रेलियामा साउथ अस्ट्रेलियामा हिजोदेखि डेलाइट सेभिङ भएको छ होइन त्यसो भएर तपाईँहरूले आफ्नो घडीको सुई मिलाउन नबिर्सिनु होला तपाईँहरूलाई भनौँ न सबैले मिलाइसक्नुभयो होला यदि तपाईँहरू अझै पनि कन्फ्युज हुनुहुन्छ एक घन्टा हामी पछाडि सरेका छौँ
यदि तपाईँले अल्मलिनु भएको छ समयमा अलिकति आज किन भैसव साङ्गीलाई चाहिँ अगाडि आइरहेको छैन भन्ने कुरा तपाईँहरूले आतुर हुनुहुन्छ भने घडी हेर्नुहोस्
6:30 बजिसकेको छ
त्यसै गरी जुन हाम्रो कार्यक्रम रहेको छ आज 201 एकौं श्रृङ्खला र यहाँहरूका माझ हामी पहिलो नेपाली साप्ताहिक कार्यक्रम भोइसअफ साङ्गिला लिएर यहाँहरूका माझ उपस्थित भइसकेका छौँ ठिक आज 6:30 बजे श्रोताहरू यहाँहरूकै हामी नियमित प्रस्तोता हामी तीन कुनामा उपस्थित भइसकेका छौँ साथी सञ्जयजी नवीनजी र म खगेन्द्र श्रोता माझ अबको एक घन्टा यानिकि 7:30 बजेसम्म तपाईँहरू माझ रहनेछ र तपाईँहरू पनि हामीलाई पक्कै साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छौँ श्रोता महानुभाव यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण नेपाली प्रवासी नेपालीलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा परम्परा रीति रिवाजका साथै आफ्ना साहित्यका सिर्जनालाई एकमात्र प्रस्तुत गर्ने एकमात्र विकल्प ल्याउने यहाँहरूमाझ ल्याउने साउथ अस्ट्रेलियाको पहिलो नेपाली रेडियो कार्यक्रम साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गेला मार्फत प्रस्तुत गरिदिनेछौँ यहाँहरूका कुनै लेख रचना भए। सशर्त हामीलाई यो रेडियो एडिलेड डिजिटल अनलाइन www.radio.adelaide.edu.au मार्फत पनि यहाँहरूले हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। श्रोता महानुभाव, अबको आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छौँ। र आज मिति विक्रमसम्म 2027 साल आश्विन 20 गते शुक्ल पक्षको द्वितीय तिथि आइतबार नवरात्रको दोस्रो दिन नेपाल सम्बत 1133 अङ्ग्रेजी पात्र अनुसार इस्वी सन 2013 अक्टोबर महिनाको 6 तारिक र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:30 भइसकेको छ भने नेपालमा अपराह्नको ठिक 2:45 बजेको छ।
हजुर श्रोताहरू, त्यसै गरी तपाईँ यदि आफ्ना शुभचिन्ता आफ्ना साथीभाइ मित्रजनहरू र आफ्ना फ्यामिलीलाई आफ्ना परिवारहरूलाई यदि तपाईँ दसैँको शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोस् हाम्रो फेसबुक पेजमा www.facebook.com/sangrilakaawazharu र त्यसै गरी हामीलाई टेलिफोन पनि तपाईँहरूले गर्न सक्नुहुन्छ जसका लागि सम्पर्क नम्बर रहेको छ 8313500000 हजुर 8313500000 तपाईँहरूले फोन गरेर आफ्नो आवाजमा दसैँको शुभकामना हाम्रा प्यारा श्रोताहरू र तपाईँका मित्रजनहरू तपाईँका आफन्तहरूसँग बाँड्न सक्नुहुन्छ, साटासाट गर्न सक्नुहुन्छ। कार्यक्रम हो भोइस अफ साङ्गेला रेडियो एडिलेड 101.5 मेगाहर्जमा। हजुर, हामी सदाको आइतबार चाहिँ आजको आइतबार पनि आइसकेका छौँ। यति बेला स्टुडियोको घडीमा 6:35 गइसकेको छ श्रोताहरू, र दसैँको मङ्गल धुनसँगै हामीले कार्यक्रमको थालनी गरिसकेका छौँ।
अवश्य पनि साथीहरूले विजय दशमीको कुरा गरिरहनु भएको छ। नेपालीहरूको महान पर्व विजय दशमीको शुभ अवसरमा सम्पूर्ण श्रोता प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने शुभचिन्तकहरूमा कुशलता, सुस्वास्थ्य, दीर्घायु एवं जीवन चाहिँ सङ्घर्षमय बनिरहोस् भन्ने हामी हार्दिक मङ्गलमय कामना व्यक्त गर्न चाहन्छौँ। साथै आज चाहिँ दसैँको दोस्रो दिन रहेको छ। हिन्दू धर्मावलम्बी नेपालीहरूको महान चाड बडा दसैँको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा पूजाआजा गरिँदैछ र यहाँ रहेका नेपाली हिन्दू धर्मावलम्बीहरूको मन्दिरहरूमा पनि पूजाआजा भइरहेको छ। पूजाआजाका लागि बिहानैदेखि भक्तजनहरूको विभिन्न मन्दिरहरूमा भिड लागेको छ। बिहानै उठी नजिकै रहेका विभिन्न नदी, ताल, तलाउमा गई नुहाएर पूजाअर्चना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो। विभिन्न ठाउँमा रहेका विभिन्न देवी देवता तथा शक्तिपीठहरूमा मन्दिर गई पूजाअर्चना गरिँदैछ। नवरात्रको अवधिभरि विभिन्न देवी देवता र शक्तिपीठहरूमा एकचित्त र एकाग्र भई व्रत बस्ने प्रचलन पनि छ। नवरात्रमा व्रत बस्नाले सोचेको मनोकामना चाहिँ पुरा हुन्छ भन्ने एउटा परम्परा रहिरहेको छ, धार्मिक परम्परा रहिआएको छ। दसैँको पहिलो दिन शनिबार घटस्थापना हो। दसैँको पहिलो दिन सबै नेपालीको चाहिँ घरमा जमरा राखिन्छ, जुन हिजो राखियो। जमरा राख्नु पूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरका विभिन्न रङले घर लिपपोत हुने गर्छ नेपालमा, र घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता पनि छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ र मकैलाई माटोमा छरिन्छ र टिकाको सहितमा जमरालाई फुलको रूपमा प्रयोग गर्ने चलन छ। जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ। त्यसैले टिकाको दिन आफूभन्दा मान्यजनको हातबाट टिका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ। घटस्थापनाको पहिलो दिन झिसमिसमै आत्मशुद्धिपछि नदी, खोला, बगर अथवा आफूलाई पाएक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ। जमरा राख्नु पूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबर लिपपोत गर्ने चलन छ। घटस्थापनाको सहित शनिबार बिहान 9:51 रहेको थियो। नेपाल पञ्चाङ्ग निर्णय समितिले जनाएअनुसार नेपाली समयअनुसार भन्दैछौँ हामीले, यो चाहिँ घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती, नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुने गर्छ। दशैँको पहिलो दिन हिजो शनिबार घटस्थापना हो भने दशैँको पहिलो दिन सबै नेपालीको घरमा जमरा राखिन्छ। जमरा राख्नुपूर्व गाउँघरतिर कमेरोले लिपिन्छ भनेर मैले यो कुरा भनिसकेँ, तर अझै पनि दसैँ भनेको महान चाड हो। विदेशबाट पनि नेपालमा प्रवासी नेपालीहरू पनि यतिखेर महान चाड मान्नको लागि गइरहनुहुन्छ, र यसरी एउटा अहिले गाउँघरतिर रौनक त आएको छ। र उता गाउँघरमा आँगनमा दसैँको जमरा सर र हावा बयली खेल्दै मनोरम उच्छ्वासको आनन्द लिँदै होला।
तर यता प्रवासी मन विगतका दशैंहरू सम्झिँदै भक्कानिन्छ, बेसरी भक्कानिन्छ। निधारभरि मान्यजनहरूको आशिषरी चामल टिका र दुबो जमरा नैरिश्यका धमिला पानाहरू बनेर छताछुल्ला आँखाभरि पोखिन्छ। केवल सम्झना र चाहनाहरू पानी बनाई बगाउनु सिवाय अरू नै के नै विकल्प छ र गाउँघरमा मादल मालश्री धुनहरू बस्थे होला यसरी नै।
हजुर श्रोताहरू, नवीनजी अलिकति भावुक हुनुभयो यहाँ विगतका दशैंलाई सम्झेर। नवीनजीको यो परदेशी दशैं पहिलो दशैं हो जस्तो लागिरहेको छ मलाई श्रोताहरू। तर म अब पनि तपाईँहरूलाई अलिकति इमोसनल यो दशैंको रमझममा फेरि पनि तपाईँहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला म नवीनजीले भने जस्तै गाउँघरमा मालश्री धुन र बजिरहेका होलान् र गाउँ घर एकदमै झकमक्क र चकमक्क भइरहेको होला। त्यसै गरी केटाकेटीहरू चङ्गा र लट्टै हातमा लिएर टोल टोलमा छत छतमा बसेर चङ्गा उडाइरहेका होलान्। त्यसै गरी नेपालमा अहिले भनौँ न दसैँको किनमेलका लागि मारामार होला, ती बाटाहरू ती गल्लीहरू भिडभाडले भरिएका होलान्। श्रोताहरू हामी ती कल्पना गर्न सक्छौँ।
त्यति मात्र होइन सञ्जयजी, नवीनजी, मारामार त जुन आउँदैछन् महासप्तमीको दिन जुन पशुहरू
मारामार भन्नाले अब त्यो पशुबोली मारामार होइन कि, अब त्यो सामान सामान किन्नलाई मारामार कि, अब त्यो हुन्छ नि दसैँ जति चर्किँदै गयो त्यति महँगी बढ्दै जान्छ नि फेरि।
त्यति मात्र होइन, सेलरोटीहरू पाक्ने क्रम जारी छ।
अझै भावुक बन्दै हुनुहुन्छ।
सेलरोटीहरू पाक्ने क्रम जारी छ, पिङमा उइकिने क्रम जारी छ होइन। तर परदेशमा भए पनि हामी अझै दसैँलाई मनाउन सक्छौँ, हाम्रो संस्कृतिलाई परम्परालाई जोगाउन सक्छौँ। र यो ठाउँमा पनि अझै विभिन्न कार्यक्रमहरू हुँदैछन्, दसैँको उपलक्ष्यमा कार्यक्रम हुँदैछन्, ती कुराहरू पनि हामीले अहिले एकछिनपछि बताउनेछु। त्यो विषयमा चाहिँ छुट्टै पाटो छ अझ त्यसको। र फेरि पनि हामी सम्पूर्ण श्रोताहरूलाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र अब चाहिँ अरू प्रसङ्गहरू,
अरू प्रसङ्ग जोड्नभन्दा अगाडि अब यो भनौँ न दसैँ भनेको देवी माताको, देवी भगवतीको पूजा आराधना गर्ने र विशेष गरी देवी देवी भगवतीको नै पूजापाठ भएको हुनाले हामी पनि कार्यक्रममा पहिलो गीती सौगात किन भजन नै नराख्ने त होइन। श्रोताहरू, तपाईँहरूका लागि नेपाली भजन आरती जय दुर्गे माता देवीका वन्दनाको आवाजमा रहेको यो गीत, यो भजन अहिलेलाई सुनौ र हामी देवी भगवतीको प्रार्थना गरौँ र त्यसपछि हामी फेरि बाँकी प्रसङ्ग लिएर तपाईँहरू समक्ष आउनेछौँ। कार्यक्रम हो भोइस अफ साङ्गीला, रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म।
Thank you.
माता की जय। हजुर श्रोताहरू, यो देवी वन्दनाको आवाजमा रहेको यो आरती, दुर्गा माताको आरती हामीहरूले प्रस्तुत गर्यौँ। किन भन्दाखेरि अहिलेको माहौल भनेको नेपालमा चाहिँ एकदमै चहल पहल, दसैँको रौनकले छाइसकेको छ। दसैँको रौनकले मान्छेहरूको घर घरमा उल्लासमय पूर्ण वातावरण छ। तर हामी विदेशमा छौँ, विदेशमा भए पनि हाम्रा मनमा चाहिँ त्यो विगतमा भएका दसैँकोहरूको उल्लास हाम्रो मनमा अझै पनि, मनस्पटलमा अझै पनि ताजा छ। तर वातावरण त्यस्तो छैन यहाँनिर। तर हामी बनाउने कोसिस गरिरहेका छौँ आजको कार्यक्रममा, दसैँ विशेष भनौँ आजको लागि।
त्यति मात्र होइन, अहिले दसैँ उत्सव चलिरहेको छ भने नेपालमा अर्को महाउत्सव पनि चलिरहेको छ, निर्वाचन। हामीले यसलाई चाहिँ दसैँ हरेक वर्ष आउँछ भने निर्वाचन चाहिँ कम्तीमा पनि संविधान सभाको निर्वाचन दोस्रो पटक
संविधान नबन्ने बेला आइरहेको छ
होइन। तैपनि यसलाई चाहिँ हामीले महाउत्सवको रूपमा लिनुपर्छ। र नेपालमा यतिखेर दोस्रो निर्वाचन हुँदैछ, जुन चाहिँ पहिलो निर्वाचनबाट संविधान बन्न नसकिसकेपछि अहिले दोस्रो निर्वाचन हुँदैछ, यसलाई महाउत्सवको रूपमा लिनुपर्छ। विजय दशमी र तिहार पछि चाहिँ जुन निर्वाचन हुँदैछ मङ्सिर चार गते,
भनेपछि अघि पछि चाहिँ दसैँ तिहार दुईटा चाड पर्थ्यो भने यचोटि निर्वाचन थपिएको छ, तिनवटा चाड एकैचोटि
चाड परेको छ अवश्य पनि। किनभने यसलाई कसरी महोत्सव भने मैले नेपालीहरूको सबैको आफ्नो अधिकारका कुराहरू लेखिँदैछन् त्यसमा, र यसले गर्दा पनि यसलाई महाउत्सव मान्नुपर्छ। दसैँ तिहारले चाहिँ यो कुरालाई अझै उजागर गरोस्। दसैँ तिहारमा त्यो दुर्गा माताले पनि त्यो नेताहरू नेतृत्व तहलाई चाहिँ र जनतालाई पनि राम्रो असल नेता चुन्नको लागि शक्ति प्रदान गरून्,
शक्ति प्रदान गरून्, र नेपाली जनतामा जुन अहिले भनौँ न निराशा छ, त्यस निराशालाई चाहिँ आशामा बदल्नु परोस्। र यसै सन्दर्भमा मैले एउटा यहाँनिर व्यङ्ग्यात्मक एउटा चिठी पढ्न चाहेँ नवीनजी, खेन्द्रजी र श्रोताहरू तपाईँहरूका लागि।
चिठी भन्नाले अब नवीनजी पनि अब युवा अवस्था हुनुहुन्छ, तपाईँ पनि युवा अवस्था, कस्तो चिठी
पढ्नु, आफूले आफूले बुढो भन्न थाल्नु भएको
होइन, मैले त्यो कुरा जोड्न चाहे होइन, तर अब चिठी भन्नाले अब कस्तो तरिकाको चिठी राजनीतिको सामाजिक,
मैले भनिहालेँ नि त, त्यो नवीनजीले चुनावको कुरा गर्दै हुनुहुन्थ्यो, नेपालमा अहिले राजनीतिक माहौल हेर्ने हो भन्दा दसैँ तिहारको भन्दा राजनीतिक माहौलको चर्चा बढी छ होइन। त्यही सन्दर्भमा, चुनावकै सन्दर्भमा म चिठी पढ्न गइरहेको छु भन्ने कुरा मैले अगाडि नै उ गरेको थिएँ, भनेको थिएँ भनौँ न। अनि तर यो चिठी चाहिँ मैले लेखेको होइन,
ए हजुर तपाईँ लेखेको होइन,
मैले लेखेको होइन, तपाईँ चिन्ता नमान्नुहोस्, मैले लेखेको
तर तपाईँ चिठी लेख्ने सिपालु हुनुहुन्छ भन्ने कुरो बुझिहाल्छु छु मैले।
तपाईँले अब कहिले बुझ्नु कसरी बुझ्नु त्यो हाम्रो ठाउँमा छ। ल श्रोताहरू, हाम्रो गन्तन यस्तै हो, हामी गर्दै गर्छौँ। र म अब यो चिठीतर्फ तपाईँहरूको ध्यान लाँदैछु। यो चिठी लेख्ने हुन् मनोज गजुरेल। हजुर तपाईँहरू मनोज गजुरेल नाम सुन्ने बित्तिकै व्यङ्ग्यकार, हास्य कलाकार, व्यङ्ग्यात अब हास्य कलाकार भन्दा पनि बढी अझ व्यङ्ग्यात्कार हुन् नि, एकदमै धारिलो व्यङ्ग्य गर्छन् उनी। र यो चिठी चाहिँ वैद्यलाई छ। वैद्य भन्ने बित्तिकै अब मैले त्यो धेरै कुरा गरिराख्नै पर्दैन। प्यारा वैद्य बा, जोर मुड्कीसहित अभिवादन। अरू दलले उम्मेद्वार घोषणा गरिसके, उम्मेद्वारहरू क्षेत्रतिर बसाइ सरिसके, जनता माकुरी जालमा परिसके, जित्न सक्ने सिटको आलङ्कन गरिसके, बुथ वरिपरि झुण्डले भरिसके, तपाईँको भने अहिलेसम्म पत्ता हुन लापत्ता हुनुहुन्छ, जनमतको व्यवस्था गर्दै बेपत्ता हुनुहुन्छ, तपाईँको अभावमा चुनाव अन्यलग्रस्त भयो, देश पथ भ्रष्ट भयो, ज्ञानी मान्छेले त्यसरी बाउठिन हुन्न बा, जसरी पनि निर्वाचन अभियानमा आउनु पर्यो, चार दलले भन्दा मानेनौ, भारतलाई गन्दै गनेनौ, अमेरिकालाई टेरेनौ, जनतालाई प्रष्ट भनेनौ, चुपचाप बस्ने छाँट पनि छैन, जङ्गलमा फर्किहाल्ने आँट पनि छैन, चुनावै रोक्ने तागत पनि देखिन्न, बहिष्कार गर्ने ल्याकत पनि भेटिन्न, वृद्ध मान्छे भएर केटाकेटी जस्तो हट गर्न सुहाउँदैन बा, जसरी भए पनि आइदिनु पर्यो, निर्वाचनको गीत गाइदिनु पर्यो बा, हजुरलाई यो जनस्तरको अनुरोध हो, मूलधार छाडेर मूलधारमा लाग्दा तपाईँलाई होइन अरूलाई नै फाइदा हुन्छ, जति सकिन्छ, माफ गर्नुहोला श्रोताहरू, म यसलाई फेरि पढ्न चाहन्छु, मूलधार छाडेर भूलधारमा लाग्दा तपाईँलाई होइन अरूलाई नै फाइदा हुन्छ, जति सकिन्छ त्यति सदुपयोग गर्न सके सबैलाई कायदा हुन्छ, बरु हजुरका लागि केही सिट ग्यारेन्टीको काम गरौँला, सरकारमा जाने भए त्यो पनि सोचौँला, प्रधानमन्त्री बन्ने भाव आएमा त्यतातिर पनि सोच्न सकिन्छ। त्यस्तो बुद्धिमान मान्छेले एकल काटे भएर हिँड्न सुहाउँदैन, अझै पनि समय छ बा। यस्तो ज्ञानी वृद्धले जिद्दी गर्नुहुन्न बा, हजुरलाई गजुर चिन्ह मिलाउँला, हारे पनि टुप्पकै जिते पनि टुप्पाकै हैसियत दिलाउँला। एकपटक फेरि चादलसँग कुरा गरौँ, बसेर सोम सोम रस पिलाउँ, वार्ता भनौँला, कुखुराका साप्रा छिलाउँला, छलफल भनौँला, जनतालाई छल गरौँला, बाँडेर फल खाउँला। सत्ताको स्वाद कस्तो हुन्छ भन्ने हजुरलाई थाहै छैन। यस्ता सौन्दर्य स्त्रीले त्यो स्वादका टाढा रहन पटक्कै सुहाउँदैन बा। वृद्ध मान्छेले धेरै आक्रोशित हुन हुँदैन, रक्तचाप बढ्छ, मुटुको समस्या आउन सक्छ, माइग्रेनले सताउन सक्छ, अनिन्द्राले समात्ने सम्भावना हुन्छ, स्वर नलीको क्यान्सर लाग्न सक्छ। वैद्यलाई नै क्यान्सर भयो भने हामी सर्वसाधारणलाई कसले औषधि गर्छ? तपाईँ माफ गर्नुहोला श्रोताहरू, यहाँनिर त हाँसो थाम्नै सकिएन। तपाईँ आफ्नै लागि भए पनि आक्रमक भाषण रोक्नुहोस्, शान्तिपूर्ण नारा ठोक्नुहोस्। यो उमेरमा किन थप टाउको दुखाउनु हुँदैछ? हुँदैन बा। तन्नेरीहरू पो बलिया हुन्छन् र जोशीला कुरा गर्छन्, उनीहरूको पो जोस छ, जाँगर छ, खाने बेलामा आँगर छ। तर हजुरको उमेर तन्नेरीहरूको लहै लहैमा लाग्ने होइन बा। हजुरले त मूर्खलाई सम्झाउने हो, मूर्खहरूलाई बुझाउने हो, आफै मूर्ख बनेर हुन्न बा। यसै पनि यो देशमा मूर्खहरूको कमी छैन, अर्को मूर्ख थपिएर नयाँ नेपाल होइन, मूर्ख स्थानमा मात्र बन्छ भन्ने बुझ्नुपर्छ बा। चार पार्टीले तपाईँसँग कस्तो कुरा गरे, कुरा गरे कि भुरा जस्तो ठट्टा मात्र गरे, कि अगाडि राम राम भनेर बगलीमा छुरा पो राखे, कि औपचारिकता मात्र पुरा गरे, कि त्यो तपाईँहरूको कुरा हो। तपाईँ शान्तिपूर्ण हिसाबले चुनावमा आउनुभयो भने तपाईँसँगै आउँला, चित्त बुझे तपाईँलाई नै छाप लगाउँला। जनता भन्दैछन् जति सकिन्छ लिने हो, हाम्रालाई होइन, राम्रालाई भोट दिने हो। राम्रो विचार लिएर चुनावमा आउनुहोस्, राम्रा नागरिकको भोट पाउनुहोस्। ज्ञानी वृद्धले बुद्ध बालकको जस्तो जिद्दी गर्न सुहाउँदैन बा, नाइ नभन्नु ल। श्रोताहरू, यो मनोज गजुरेलले लेखेको चिठी
वैद्यवालाई,
हजुर वैद्यवा नै अहिले चाहिँ एकल काटे भइरहेका छन् र उनी चुनाव गर्न दिन्न भन्ने स्थितिमा पुगेका छन्। किन भन्दाखेरि उनलाई राजनीतिक दाउपेज हुन्
अवश्य पनि, त्यति दल चाहिँ चुनावबाट बाहिर भएको छ भने अझै पनि सहमति ग्राउने प्रयास चाहिँ अब अन्तिम अन्तिम टुङ्गिएको छ जस्तो छ, किनभने चुनावतर्फ उन्मुख भइरहेको छ। यदि मात्र होइन, तेत्तिस दल चुनावमा सहभागी नभए तापनि अर्को कुरा चाहिँ अहिले के उठिरहेको छ भने बागी उम्मेद्वार। बागी उम्मेद्वार भन्नाले के बुझिन्छ भने,
मैले पनि बुझेन यो बागी उम्मेद्वार भन्नाले के हो, लौजीलाई प्रश्न पारौँ न।
बागी उम्मेद्वार भनेको के भने, एउटै पार्टीबाट एउटै क्षेत्रबाट दुईजना व्यक्ति चाहिँ अर्को व्यक्ति चाहिँ स्वतन्त्र रूपमा उड्दिने विपक्षीमा भएर। कस्तो हुन्छ भने, एकजना अहिले चाहिँ के भएको छ भने, मैले काठमाडौँको कुरा लिन चाहिँ क्षेत्र नम्बर 10 को, काठमाडौँ क्षेत्र नम्बर 10 बाट प्रचण्ड उड्दै हुनुहुन्छ, उहाँको बागी उम्मेद्वार पदम कुँवर भन्नाले चाहिँ के बुझिन्छ भने प्रचण्डलाई थप्पड हान्ने व्यक्ति, तर उहाँ चाहिँ माओवादीकै कार्यकर्ता है। माओवादीकै कार्यकर्ता भएपछि माओवादीकै दुईवटा उम्मेद्वार भयो, र ऊ चाहिँ पदम कुमार चाहिँ स्वतन्त्रबाट नाम लेखाउनु भयो, तर प्रचण्डले चाहिँ पार्टीगत रूपमा जानुभयो, यसलाई चाहिँ बागी उम्मेद्वार भनिन्छ। र यसै क्रममा चाहिँ प्रचण्ड मात्र होइन, प्रचण्डको मात्र बागी उम्मेद्वार हुनुहुन्न अहिले, सुशील कोइराला जो चाहिँ चितवन 4 नम्बर क्षेत्रबाट उड्दै हुनुहुन्छ नेपाली काङ्ग्रेसको सभापति, उहाँको विरुद्ध चाहिँ विकास कोइराला उड्दै हुनुहुन्छ। विकास कोइराला चाहिँ चितवनको पार्टी सभापति हुनुहुन्थ्यो पहिला, उहाँ चाहिँ अहिले पार्टीले चाहिँ उहाँलाई निलम्बन गरेको थियो, त्यस कारणले गर्दा पनि विकास कोइराला जो चाहिँ सुशील कोइरालाको पहिलाको चेला भन्दा पनि हुन्छ, उहाँ आफ्नै चेला चाहिँ बागी उम्मेद्वार उड्दै हुनुहुन्छ।
बागी भन्नाले उहाँ सुशील कोइरालाको अपोजिटमा उड्दै हुनुहुन्छ, तर नेपाली काङ्ग्रेसकै हुनुहुन्छ,
नेपाली काङ्ग्रेसकै हुनुहुन्छ, तर स्वतन्त्र भनेर चाहिँ उड्दै हुनुहुन्छ उहाँहरू। र त्यस साथसाथै शेरबहादुर देउबाको बागी उम्मेद्वार उड्दै हुनुहुन्छ गङ्गाबहादुर कुँवर एउटै पार्टीबाट, साथसाथै रामचन्द्र पौडेलको पनि तनहुँबाट बागी उम्मेद्वार उठ्नु भएको छ पूर्णबहादुर गुरुङ, त्यसै गरी गगन थापाको पनि बागी उम्मेद्वार उठ्नु भएको छ सुप्रभा घिमिरे, जो चाहिँ पहिला 4 नम्बर क्षेत्रबाट काठमाडौँ 4 नम्बर क्षेत्रबाट सभासद हुनुभएको थियो, त्यसै गरी रामचन्द्र झा जो एमाओवादीमा जानुभएको थियो उहाँसँग उड्दै हुनुहुन्छ श्रवण यादव, त्यसै गरी सूर्यमान दोङसँग उड्दै हुनुहुन्छ प्रसाद गौतम, गणेश उप्रेतीसँग उड्दै हुन्छ गणेश तामाङ, सरोज जङ्गेल ललितपुर 2 बाट उहाँको विरुद्धमा उड्दै हुनुहुन्छ जनक थापा, त्यसै गरी बिना मगरको विरुद्ध बिना मगर भन्ने बित्तिकै मलाई चाहिँ एउटा कुरा जान्न मन लाग्यो, प्रकाश दाल प्रचण्ड पुत्रले चाहिँ भगाएर अझै विवाह भन्न मिल्दैन किनभने यसले आधिकारिक रूपमा भइरहेको छैन, भगाएको बिना मगर चाहिँ उहाँको विरुद्ध चाहिँ एमाओवादीकै गगन सिंह उठ्दै हुनुहुन्छ, किनभने पार्टीसँग रुष्ट भएर गगन सिंह उठ्नु भएको हो। त्यसै गरी देवराज कणेलको विरुद्ध नवलप्रासी चारको विरुद्ध चाहिँ गुडानिधि तिवारी, विक्रम खनालको विरुद्ध चाहिँ राधेश एम पाठक, महेश्वर गहतराजको विरुद्ध चाहिँ भीमप्रसाद देवकोटा, त्यसै गरी परमानन्द वर्माको विरुद्धमा चाहिँ रामकुमार शुक्ल बाँकेबाट उठ्दिनुहुन्छ। यसलाई चाहिँ अहिले कसरी लिएको छ भने नेपाली राजनीतिक वृत्तमा चाहिँ कसरी उठ्यो, बाँकी उम्मेद्वार किन उठे त यसरी होइन, पहिला चाहिँ केही व्यक्तिहरू मात्र उठ्थे, काठमाडौँबाट नानी मैया एकचोटि उठ्नु भएको थियो जसले जित्नु पनि भएको थियो, उहाँले चाहिँ असभ्य शब्दहरू बोल्नुहुन्थ्यो है, बाघी उम्मेद्वार काठमाडौँको मेयरलाई हराउनु भएको थियो उहाँले,
केशव स्थापित,
केशव स्थापितलाई होइन, केशव स्थापित भन्दा अघिल्लो उम्मेद्वार मेयरलाई हराउनु भएको थियो। त्यस कारणले गर्दा अहिले पनि के सम्भावना छ भने प्रचण्ड का विरुद्ध पदम कुमारलाई उठाएर पदम कुमारले जित्ने सम्भावना पनि प्रबल हुँदै गएको छ। यसलाई चाहिँ सजिलो रूपले चाहिँ आकलन गर्न सकिँदैन, किनभने बागी उम्मेद्वार भनेको बागी उम्मेद्वारले अब प्रत्यक्ष अप्रत्यक्ष कसको सहयोग छ त्यो हामीलाई जानकारी हुने कुरा भएन, तर पनि काठमाडौँले बेला बेलामा चाहिँ,
तर त्यो बागी उम्मेद्वार उठाउने रणनीति पनि के हो त्यो पनि बुझ्न सकिएन,
सकिएको छैन। यसले चाहिँ अर्को चाहिँ के कुरा हुन सक्छ भने सञ्जयजी, हाम्रो एउटा भोट चाहिँ मैले त्यो व्यक्तिलाई चाहिँ मैले भोट दिन्न भन्ने व्यक्तिले चाहिँ अब अस्ति भर्खरै इन्डियामा चाहिँ यो भोट टु रिकल यस्तै समथिङ के चाहिँ भएको छ, नेगेटिभ भोटको कुरा आएको छ साथै नेगेटिभ भोटको कुरा आउँदा सिधै नेगेटिभ भोट दिन नपाए पनि बागी उम्मेद्वारलाई जिताउनु भनेको त नेगेटिभ भोट पनि हो,
नेगेटिभ भोट। तर अर्को अर्थमा बुझ्नु पर्दाखेरि दुध कहाँ पोखियो त भागमै भने जस्तो कुरो पनि हो कि,
त्यसरी पनि भन्नु मिल्दैन, किनभने संस्थापन पक्षसँग रुष्ट भएर उठिरहेको छ त्यो मान्छेहरू, प्रचण्डसँग रुष्ट भएर पदम कुमार उठेका छन्, उनले पनि जे भए पनि थप्पड हान्ने बेलामा पनि उनले के भनेका छन् भने मलाई चाहिँ यत्रो परिवर्तनको नारा दिएर के परिवर्तन भयो त भनेका छन्।
तर अर्को मैले भन्नु खोजेको कुरा के भन्दाखेरि,
अर्को कुरा चाहिँ के जोडिएको छ भने अब यस्तै स्वतन्त्र व्यक्ति उठ्ने क्रममा चाहिँ यो रामकुमार रामचन्द्र झा उहाँले चाहिँ फेरि आफ्नै श्रीमतीलाई पनि स्वतन्त्र उठाउनु भएको छ, के हुँदो रहेछ भने यहाँ चाहिँ उहाँको चाहिँ रामचन्द्र झाको नटरलाल भन्न मैले चाहिँ एउटा आर्टिकल पढेको थिएँ, त्यो आर्टिकलमा चाहिँ के लेखिएको छ भने एउटा उम्मेद्वारले 20 लाख भन्दा खर्च गर्न पाउँदैन र श्रीमतीलाई पनि उठाएर उहाँले एकैचोटि 40 लाख खर्च गर्दै हुनुहुन्छ तर उहाँलाई चाहिँ स्वतन्त्र उठाउँदै हुन्छ, यस्ता प्रपञ्चहरू भएका छन्, यसमा चाहिँ
हजुर
सजग हुनु
जरुरी छ। बिल्कुलै चुनावी दाउपेज हुन् यो, हामी कुराकानी गर्दैछौँ राजनीतिको, राजनीति वर्षमा 365 दिन हुन्छन् श्रोताहरू, तपाईँहरूका जानकारीका लागि ती 365 दिन नै राजनीतिक गाईजात्रा र दसैँ मनाइरहेका छन्। तर यति बेला हामी वर्षमा आउने नेपालीहरूको महान चाड पर्व दसैँको सङ्घारमा छौँ। दसैँ सङ्घार भन्दा पनि दसैँले हाम्रो घर आँगनमा टेकिसकेको छ, देवी भगवानी भगवती माताको पूजा आजका साथमा हिजोदेखि दसैँ सुरु भएको छ घटस्थापनाका दिनदेखि। र अब भने म तपाईँहरूलाई अर्को एउटा गीत सौगात स्वरूप राख्दैछु, दसैँको सङ्ग दसैँ गीत सुगम पोखरेलको आवाजमा रहेको यो गीत अहिलेलाई सुनौ यो गीत, त्यसपछि हामी समाचार लिएर तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित हुनेछौँ। कार्यक्रम हो भोइस अफ साङ्गीला, रेडियो एयरलेट 101.5 MHz हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म। र अहिलेलाई भने सुगम पोखरेलको आवाजमा यो गीत तपाईँहरूका लागि।
तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार, खुसीले सारा भर्यो नि संसार, सम्झनाको नि मैले
पत्री फुलेको आँगन रातो अक्षता चमरा लगाए यता मेरो आँसुको धारा कुता होलान् रातै दिने धारा बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार
हजुर श्रोताहरू, तपाईँहरूलाई भर्खरै हामीले प्रस्तुत गऱ्यौँ दशैं सङ्ग दशैं गीत सुगम पोखरेलको आवाजमा, र कार्यक्रम हो भोइस अफ साङ्गिला। र यति बेला स्टुडियोको घडीमा 7 बजिसकेको छ श्रोताहरू, र तपाईँहरूलाई थाहा नै छ 7 बजेको समय भनेको समाचारको समय, र तपाईँहरूको ध्यान आकर्षण गराउँदैछौँ अब हामी समाचारतर्फ।
सुरुमा प्रमुख समाचार। नेपालमा हुन लागेको दोस्रो निर्वाचनमा 6,352 उम्मेदवारी। सूर्यबहादुर थापा अस्वस्थ, वैद्यले सर्कुलर गरे निशाना प्रचण्डतिरै। सिडनीमा अनिसासको भव्य गजल सन्ध्या। आलमको अवस्था अझै अस्वस्थ, राष्ट्रपति ओबामाको एसिया भ्रमण रद्द।
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा नशा सम्बन्धी समस्या देखेपछि उपचारका लागि बाँसबारीको न्युरो अस्पतालमा भर्ना हुनुभएको छ। शुक्रबार भर्ना हुनुभएका थापालाई चिकित्सकको राय अनुसार स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा राख्नुपर्ने भएको राप्रपा प्रचार विभागका सहसंयोजक किरण गिरीले बताउनुभयो। वरिष्ठ नशारोग विशेषज्ञ डाक्टर उपेन्द्र देवकोटाको टोलीले अध्यक्ष थापाको स्वास्थ्य परीक्षण गरिरहेको छ। अध्यक्ष थापा संविधान सभामा निर्वाचनमा समानुपातिक उम्मेद्वार बस्नु भएको छ। आगामी संविधान सभाको निर्वाचनका लागि राप्रपाले 335 जनाको सूची बुझाइसकेको छ।
आगामी संविधान सभाको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा देशभरका 240 निर्वाचन क्षेत्रमा 3,352 उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये 1,000 स्वतन्त्र, 1 तेस्रो लिङ्गी, 591 महिला र 5,761 पुरुष रहेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो। अघिल्लो संविधान सभाको निर्वाचनमा 3,578 पुरुष, 368 महिला गरी 3,946 चुनावी मैदानमा थिए। पहिलो हुने निर्वाचित हुने निर्वाचन अन्तर्गत बिहिबार सबै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरूले आआफ्नो उम्मेदवारी दर्ता गराएका थिए। कुन कुन राजनीतिक दलले कति निर्वाचन क्षेत्रबाट उम्मेदवारीको मनोनयन दर्ता गराए भन्ने यकिन सूची आयोगले संकलन गरिरहेको पनि आयोगका प्रवक्ता राईले जानकारी दिनुभयो। एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले सबै निर्वाचन क्षेत्रमा आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने साना तथा मधेसवादी दलले सीमित निर्वाचन क्षेत्रमा मात्र आफ्नो उम्मेदवारी दिएका छन्। उम्मेदवारीहरूलाई यही असौज 24 गते चुनाव चिन्ह प्रदान गरिनेछ।
कुल गृहस्थ उत्पादन जीडीपीको अनुमानमा धेरै रेमिटेन्स भित्राउने मुलुकमध्ये नेपाल विश्वकै तेस्रो भएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले सन् 2012 जीडीपीको अनुपातमा 25% रेमिटेन्स भित्राएको छ। 2011 नेपाल यो सूचीको 5 स्थानमा थियो। नेपालसँगै लेसोथोले पनि त्यस वर्ष जीडीपीको अनुपातमा 25% रेमिटेन्स भित्राइएको थियो। आर्थिक सर्वेक्षणमा नेपालले आय व्यय 68-69 जीडीपीको अनुपातमा 23.1% रेमिटेन्स भित्राएको र 2069-70 22.1% भित्राउने उल्लेख गरिएको कारोबार दैनिकमा खबर छ। गत वर्ष सबैभन्दा बढी रेमिटेन्स भित्राउने मुलुकमा ताजिकिस्तान अगाडि छ। उसले जीडीपीको अनुपातमा 48% रेमिटेन्स भित्राएको थियो। दोस्रोमा रहेको ग्रिस रिपब्लिकले 31% र चौथो मालदोभाले 24% रेमिटेन्स बुझेका छन्।
नेकपा अध्यक्ष माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरूलाई संविधान सभा निर्वाचनमा सहभागी हुन ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले रोकिएको सर्कुलर पार्टीभित्र गरेका छन्। नेवा तामसिलिङ भोजपुरा र तमुमानको केन्द्रीय सदस्यलाई शनिबार पार्टी मुख्यालय बुद्धनगरमा बोलाएर वैद्यले यस्तो सर्कुलर जारी गरेका हुन्। दाहालका कारण वार्ता भाँडियो, हामीलाई चुनावमा आउन नदिने पनि उनै हुन्। सेना परिचालन गर्ने प्रस्ताव पनि दाहाललाई नै राखेका हुन्। हामीलाई जसरी पनि सिध्याउन खोजिएको देखियौं। वैद्यलाई उद्धृत गर्दै सहभागी एक केन्द्रीय सदस्यले भने हाम्रो निशाना पनि अब उनै दाहालतिर हुनेछ। दाहालप्रति आक्रोशित वैद्यले चारवटा राज्य समितिको रिपोर्ट पाएपछि यस्तो धारणा व्यक्त गरेका हुन्। ती नेताका अनुसार उच्च स्तरीय राजनीतिक समितिका नेताहरू जाने, जिल्ला बन्द गर्ने, उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने, कार्तिक 25 मंगिर 5 गतेसम्म 10 आम हडताल सफल पार्न अभियानमा जुट्न वैद्यले निर्देशन दिएको प्राप्त समाचारमा जनाइएको छ।
अस्ट्रेलियामा नेपाली साहित्यको प्रवर्धन हेतु आयोजित गजल सन्ध्या अलंकार अत्याधिक सफलताका बीच गत आइतबार सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनि सास एनएसडब्ल्यू अस्ट्रेलियाको आयोजनामा सम्पन्न सो रसिक गजल सन्ध्यामा 2 भन्दा बढी प्रभावशाली गजल वाचन गरिएका थिए भने आशिष श्रेष्ठको स्वरमा गाइएका चर्चित गजलहरूले उपस्थित जनसमुदायलाई प्रचुर मनोरञ्जन दिलाएको थियो। हास्य व्यङ्ग्य करुणा राष्ट्रप्रेम तथा विभिन्न अलंकारमा रचित रचनाहरूले केही कहिले दर्शकहरूलाई पेट मिची हँसाएको थियो भने कहिले करुणाले मन पगालेको थियो।
अस्ट्रेलियाको ब्रिस्बेनमा एक विशेष नाच महोत्सव सम्पन्न भएको छ। अस्ट्रेलिया र न्यूजील्याण्डमा बसोबास गर्दै आएका नेपाली प्रतिभाहरू सहभागी भएको सो कार्यक्रममा नेपाली कला र परम्पराको विशेष प्रचार गरिएको थियो। एकल 10, युगल 6 र सामूहिक 5 गरी 21 नाच प्रतियोगिता गराइएको सो कार्यक्रममा सिने कलाकार मिथिला शर्मा प्रमुख अतिथि वा निर्णायकका रूपमा रहेकी थिइन्। प्रतियोगितामा एकल नाचतर्फ विजेताको पुरस्कार न्यूजील्याण्डकी परमिला राईले, रनर अपको पुरस्कार रेखा कार्की अधिकारीले प्राप्त गर्न सफल बनेका छन्। यस्तै युगल नाचमा प्रतिभा मिश्र र प्रज्ञा मिश्र, मेलबोर्न र सामूहिक नाचतर्फ भावना सिलवाल, अनुप खुमाङ, एलिना गुरूङ, परमिला राई र मनु खमाङ न्यूजील्याण्डले प्रथम पुरस्कार हात पारेका छन्। पुरस्कारको राशि क्रमशः 800, 1200 र $1600 रहेको आयोजकहरूले जनाएका छन्। सिडनीबाट सो नाच कार्यक्रमको अलावा सिडनी, ब्रिस्बेन, मेलबोर्न नेपाली नाचकला सेमिनार हुने भएको छ। नेप्लिज एसोसिएसन अफ क्विन्सल्याण्ड एनएक्यूको आयोजनामा हुने सो कार्यक्रम नेपाली प्रतिभाको पहिचान र प्रचारका लागि आयोजना गरिएको आयोजक मध्येका एक नारायण कोइरालाले हामीलाई बताएका छन्। यसअघि पनि एनक्यूले राष्ट्रिय स्तरको अस्ट्रेलियामा अस्ट्रेलिया व्यापी नेपाली नाच प्रतियोगिता आयोजना गरेको थियो। सहभागीहरूले सो कार्यक्रममा प्रतिभा प्रस्फुटनमा रोचक बनेको सहभागीहरूले बताएका छन्।
यसै हप्तादेखि संयुक्त राज्य अमेरिकामा विपक्षीहरूको विरोधका कारण बजेट पास हुन नसकेपछि राष्ट्रपति बराक ओबामाले आफ्नो पूर्व निर्धारित एसिया भ्रमण रद्द गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयले बिहिबार एक विज्ञप्ति मार्फत राष्ट्रपति ओबामाको उक्त भ्रमण रद्द भएको जानकारी गराएको हो। उहाँ इन्डोनेसियाको बालीमा हुन लागिरहेको एपेकको सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो।
अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका 12-4 एमाले उम्मेद्वार महमूद अमालको अवस्था अझै चिन्ताजनक रहेको छ। त्रिवी शिक्षण अस्पताल महाराजगंज आईसीयूमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन नसकेको डाक्टरहरूले जनाएका छन्। उनको रक्तचाप क्रमिक रूपमा घट्दै गएको डाक्टरहरूले जनाएका छन्। आलममाथि गत शुक्रबार 12 को पारावनीपुरमा अज्ञात समूहले गोली प्रहार गरेको थियो। उनको निधारमा दुईवटा गोली लागेको छ। आलमलाई शुक्रबार दिउँसो नै नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याई उपचारका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो। यसैबीच आलममाथि आक्रमणको छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित समितिले आजबाट काम थाल्दैछ। गृहले प्रहरी अतिरिक्त महानिरीक्षक दिनकर शमशेर राणाको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ।
इटालीमा शरणार्थी चढेको एउटा डुङ्गा दुर्घटनामा परि करिब 300 जना मारिएको हुन सक्ने आशंका गरिएको छ। इटालीको लाम्पेदुसा दपिप द्वीप नजिकै उक्त डुङ्गा दुर्घटना हुँदा त्यसमा परि शुक्रबारसम्ममा 100 जनाको ज्यान गइसकेको छ। तर त्यो संख्या निकै धेरै मात्रामा बढ्न सक्ने पनि आशंका गरिएको छ। दुर्घटनाग्रस्त डुङ्गाको नजिकैबाट करिब 100 वटा शव भेटिएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। उक्त ढुङ्गामा रहेका नागरिकको संख्या यकिन हुन सकिरहेको छैन। सो ढुङ्गामा सवार गर्ने व्यक्ति 500 जना रहेको स्थानीय समाचार माध्यमहरूले जनाएका छन्। उक्त ढुङ्गामा शरणार्थी चढेको पनि बताइएको छ।
भुटानको नवनिर्वाचित सरकारसँग त्रिपक्षीय कूटनीतिक पहल गरी पूर्व नेपालमा आश्रय लिएर बसेका भुटानी शरणार्थीहरूको समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरिएको छ। भुटानी शरणार्थी स्वदेश फिर्ता ज्येष्ठ नागरिक समितिले आइतबार मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाई सो माग गरेको हो। पत्रमा स्वदेश फर्कन पाउने अधिकार सुनिश्चित गर्न नेपाल र भुटान र भारत सहितको त्रिपक्षीय वार्ताका लागि पहल गर्ने लगायतको माग गरिएको छ। लामो समयदेखि शरणार्थी बनेका भुटानीको स्वदेश फिर्ताको मागबारे खासै प्रगति हुन नसकेको भन्दै ठोस पहल गरिदिन उहाँहरूले माग गर्नुभएको हो। समितिका संयोजक खर्कजङ सुब्बाले हस्ताक्षर गरी प्रेषित पत्रमा स्वदेश फर्कन चाहने शरणार्थीको हस्ताक्षर समेत पठाइएको समितिका प्रवक्ता सन्तवीर खलेले बताउनुभयो।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम रहेको थियो 20 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 16.5 डिग्री सेल्सियस र आज राति रहनेछ 10 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 22 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा आंशिक बदलिने र भोलि प्राय सबै भागमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान ठिक 6:44 हुनेछ भने सूर्यास्त साँझ ठिक 7:22 हुनेछ।
Whoa! चन्द्रैवले पनि फुर्सद दिन छन् यस दिन या मलाई छन्दै भले पनि फुर्सद दिन छन् यस दिन या मलाई पशु पक्षी पूजा गर्छौ मिली जुली घर घरमा मगायो सेला रोटी पर पर जता ततै झिली र मिली
हजुर श्रोताहरू समाचारपछि तपाईँहरूलाई पुनः कार्यक्रममा स्वागत छ र हामीले समाचारपछि यो दशैँ गीत फेरि अर्को एउटा दशैँ गीत तपाईँहरूका लागि प्रस्तुत गऱ्यौँ र हामीलाई एउटा यहाँ मेसेज पनि प्राप्त भएको छ दशैँको उपलक्ष्यमा हामीलाई मेसेज पठाउनु भएको छ क्रिस खतिवडा उहाँले लेख्नु भएको छ प्लिज अनाउन्स इन नेपाली नेपालीमा भन्नुहोला भनेर लेख्नु भएको छ तर म कोसिस गर्छु है त अङ्ग्रेजीमा लेख्नु भएको छ तर म नेपालीमा उल्था गरेर भन्ने कोसिस गर्छु फुल कट्टेल चाहिँ एउटा दशैँ गीत उहाँका बहिनी जो चाहिँ न्युजिल्यान्डमा बस्नुहुन्छ र उहाँको कान्छी बहिनी जो एडलेडमा बस्नुहुन्छ उहाँ र उहाँका फ्यामिली र समग्र नेपालीहरू जो हिन्दूवलम्बी नेपालीहरू हुनुहुन्छ जो दसैँ तिहारको अहिले रमझममा हुनुहुन्छ उहाँहरूलाई दसैँ तिहारको शुभकामना भनेर भन्न चाहनुहुन्छु भनेर भन्नुभएको थियो र क्रिस खतिवडाजी फुलकटेलजी तपाईँहरूलाई तपाईँहरूले तपाईँहरूका लागि हामीले यो गीत भर्खरै बजायौँ र यसपछि अर्को हामीसँग अरू दसैँ गीत रहेसम्म हामी फेरि बजाउने कोसिस गर्नेछौँ र धन्यवाद तपाईँलाई तपाईँले हामीलाई मेसेज पठाउनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद र तपाईँलाई पनि यो नेपालीहरूको महान चाड बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना भोइस अफ साङ्ग्रिला तथा रेडियो एडलेट सुनेर रेडियो एडलेटमा यो भोइस अफ साङ्ग्रिला सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट
अवश्य पनि अब हामीले जोड्न चाहन्छौँ यहाँ फेसबुक र ट्विटर अपडेट आजदेखि हामीले सकेसम्म फेसबुक र ट्विटरका कुराहरू पनि उठाउनेछौँ तपाईँका फेसबुकमा पनि हामी धाउनेछौँ तपाईँको ट्विटर एकाउन्टमा पनि हामी धाउनेछौँ किनभने यसले समाचार मात्र होइन सबै कुराहरू यहाँबाट जान्न पाइन्छ तपाईँको मनको कुरा पनि थाहा पाउन सकिन्छ र आज मैले केही ट्विटर फेसबुकमा सर्च गरेको थिएँ र सर्च गर्दा चाहिँ यी कुराहरू भेटेको थिएँ सुभाष कोइराला लेख्नुहुन्छ ट्विटरमा दसैँ आयो कि दश आयो नेपालीले एकसा खान त मुस्किल छ कताबाट दसैँ मनाउन सकुन् हुनेलाई दसैँ नहुनेलाई दशा नेपाली हुनुको पीडा अवश्य पनि यो यथार्थता थियो र मिलन तिमिल सिन्हाले लेख्नुहुन्छ आज दिनभरि रातो झण्डा र बोलेको पुतला बोकेर ब्रुक ब्रुक गर्ने सबै साँच्चै नै काम गर्ने हुन् भने संविधान त के देश नै बन्थ्यो नि भन्ने त्यसरी रातो झण्डा र त्यसरी पुतला बोकेर हिँड्नुभन्दा राम्रो काम गरेर देश बन्थ्यो नि भनेर मिलन तिमिल सेना लेख्नु भएको थियो त्यसै गरी रघुवीर अधिकारी लेख्नुहुन्छ उही लिखा उही जुम्रा उही लामखुट्टे उही उपिया उही जुका उही गोमन सर्प उही बोसा उही साङ्लो आउँदो संविधान सभाको प्रभु पात्रहरू भनेर लेख्नुहुन्छ त्यसै गरी नारायण अमृत लेख्नुहुन्छ गाडीमा एक किशोर अति चिन्तित मुद्रामा देखिन्थे साथीले सोध्यो परिवारमा समस्या परे हो किशोरले भने होइन क्यान्डी क्रसको 62 लेभलले रुवायो जमाना भनेर लेख्नुहुन्छ साथसाथै जोनी मैनालीले लेख्नुहुन्छ बुद्ध अङ्ग्रेजी बोल्न जान्दैन थिए तर तिनै बुद्धलाई नेपाली हुन् भनेर स्थापित गर्न नपाएर हुरुक्क हुने हामी एकजना नेपालीले अङ्ग्रेजी बोल्न नजान्दा नेपाली भन्न नि लाज लाग्यो हामीलाई हे बुद्ध सक्छौ भने हामी नेपालीलाई यो बुद्धि देऊ कि हामीले अङ्ग्रेजी भन्ने एउटा भाषा मात्र हो यसको दास बन्न आवश्यक छैन भन्ने बुझ्न सकौँ भन्ने जोनी मैनाले लेख्नु भएको छ त्यसै गरी अनन्त कोइरालाले लेख्नुहुन्छ अब म पनि झुट बोल्न सिक्छु अनि गाउँमा जान्छु गाउँलेलाई चौतारोमा बोलाउँछु झुटमाथि सुनको लोप लगाउँछु गाउँलेलाई त्यही झुट बोकाउँछु कुरा बुझ्नुभयो त म पनि अर्को संविधान सभामा उम्मेदवार हुन्छु भनेर लेख्नु भएको छ
हजुर यो हामीले आजदेखि ट्विटर फेसबुक अपडेट सेगमेन्ट पनि कार्यक्रममा सुरु गरेका छौँ र आज हामीले ट्विटर र फेसबुक र त्यसै गरी अरू समाचारहरूमा जुन समाचार अनलाइन समाचार पत्रहरूमा भेटेका यी
सामग्रीहरूलाई हामी
स्ट्याटसहरूलाई हामी कार्यक्रममा समावेश गरिरहेका छौँ श्रोताहरू कार्यक्रममा भोइस अफ साङ्ग्रिला र रेडियो एडलेट 101.5 मेगाहर्जमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म
श्रोताहरू यसै गरी हामीलाई फेसबुकमा पनि हाम्रा नियमित श्रोता हुनुहुन्छ न्यू साउथ वेल्स अलबरीबाट दुर्गा रिमाल उहाँले हामीलाई प्रायः जसो यसो गजलहरू लेख रचनाहरू हामीलाई पठाइराख्नुहुन्छ, सम्झिराख्नुहुन्छ, उहाँलाई हामी विजयादशमी 2070 हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँको गजल म यहाँ प्रस्तुत गर्न चाहन्छु। फैलाउनु छ सारा संसार बुद्ध नेपालमा जन्मेका हुन्, किन बन्छ सरकार लाचारा बुद्ध नेपालमा जन्मेका हुन्। एकपटक लुम्बिनी जाउँ ऊ जन्मेको गाउँ नै भेट्छौ, अझ कस्तो चाहियो आधार बुद्ध नेपालमा जन्मेका हुन्। विश्वको साना हाम्रो शिर खोस्न लाग्यो हामी हाम्रैबाटै, बोल्नुपर्छ अब अख्तियार बुद्ध नेपालमा जन्मेका हुन्। गोर्खालीको एउटा पहिचान अब गुम्ने खतरामा छ, कलम उठ्दै जाउँ तरवार बुद्ध नेपालमा जन्मेका हुन्। म उठ्छु तिमी उठ सबै एकैसाथ आवाज उठाउँ, म उठ्छु तिमी उठ सबै एकैसाथ आवाज उठाउँ, अनि गरौँ सबले प्रतिकार बुद्ध नेपालमा जन्मेका हुन्, अनि गरौँ सबले प्रतिकार बुद्ध नेपालमा जन्मेका हुन्।
दुर्गा रिमालजी धेरै धेरै धन्यवाद, तपाईँले एउटा यो सचेतनामूलक गजल हामीलाई प्रेषित गर्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। र खगेन्द्रजीले भने जस्तै भैसव साङ्गिला तर्फबाट तपाईँलाई पनि हार्दिक शुभकामना विजया दशमीको। हजुर श्रोताहरू, अर्को एउटा यहाँनिर मसँग एउटा कम्युनिटी अनाउन्समेन्ट छ। कम्युनिटी अनाउन्समेन्ट भन्नाले यो एकेएफसी एडलेट खुकुरी फुटबल क्लबले अर्को आइतबार यानि कि 13 अक्टोबर 13 तारिकका दिन दसैँ कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ, दसैँ कप सकर प्रतियोगिता आयोजना गर्दैछ। र उक्त क्लबले जानकारी गराए अनुसार यो दसैँ कप कार्यक्रम दिउँसो 1 बजेदेखि सुरु गर्ने उहाँहरूको लक्ष्य रहेको छ, र अहिलेसम्म 2-3 टिम भनौँ न त्यहाँ छानिसकेका छन्, र अब अरू मान्छे धेरै जम्मा भएर खेल्ने इच्छुक भएसम्म उहाँहरूले अरू टिमहरू पनि थपेर एज अ दसैँ सेलिब्रेट गर्ने तर एउटा खेलकुदको माध्यमले दसैँलाई सेलिब्रेट गर्ने हिसाबले दसैँ कप आयोजना गर्न लागेको कुरा एडलेट खुकुरी फुटबल क्लबका प्रेसिडेन्ट कुमार पुष्प गुरुङले हामीलाई जानकारी गराउनु भएको थियो। हामीले उहाँलाई टेलिफोन सम्पर्क गर्न पनि कोसिस गरेका थियौँ तर दुर्भाग्यवश उहाँसँग टेलिफोन सम्पर्क हुन सकेन। हामी चाहिँ कोसिस गर्नेछौँ अर्को आइतबार दसैँ कप एकेएफसीले आयोजना गरेको दसैँ कपको ताजा जानकारी साथ हामी उपस्थित हुने कोसिस गर्नेछौँ।
र एउटा प्रसङ्ग जोड्न चाहे, हामीले नेपालमा बन्द भएको धेरैचोटि सुनेको हौँ तर यहाँ मैले नेपालको बन्दको कुरा गर्दै छैन, बन्दले अमेरिका बिजोक भनेर एउटा माई संसारमा मैले ब्लग भेटेको थिएँ, त्यो ब्लगलाई चाहिँ यहाँ छोटकरीमा मैले प्रस्तुत गर्छु। ब्लग लामो छ तर मैले सन् 2011 नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दा गर्दै तत्कालीन अमेरिकी राजदूत स्कट एन डेलिसिसले फेसबुकमा सार्वजनिक रूपमा आलोचना गरे। बन्द गर्नेहरूलाई भिसा नदिने कुरा पनि सुनिएको थियो। बन्दले वाक्क दिक्क भइसकेका नेपालीहरू अर्कै देशका राजदूतले यस्तो बोल्दा कूटनीतिक मर्यादा उल्लङ्घन भएकोतर्फ ध्यान नै गएको थिएन। वाइ वाइ वाह वाह सुरु भएको थियो उनको। आज उनकै देशमा अमेरिका बन्द हुँदा विचाराले एक शब्द लेख्ने आँट छैन। हाम्रोमा जस्तो सरकारी कर्मचारीले सरकारलाई वा विपक्षीलाई नानाबाती भन्न गाह्रो छ त्यहाँ। अमेरिकाको अहिले भइरहेको बन्द नेपालमा डलरले गरे जस्तो पसल र गाडी रोक्ने नेपाल बन्द चाहिँ होइन, तर झण्डै झण्डै यस्तै समस्या केही वर्षदेखि नेपालमा पनि देखिएको थियो। सत्तापक्ष र विपक्षीको कुरा नमिलेर बजेट पास गर्न नदिएर झण्डै अमेरिकाको हालतमा पुग्न आँटेको भए पनि नेपालमा कुरो मिलाइ छाडे। अध्यादेश वा पूरक बजेट ल्याएर भए पनि हाम्रोमा काम चलाइयो। अहिले अमेरिकामा त बिजोक छ, अत्यावश्यक काम बाहेक सरकारी कर्मचारीहरू अक्टोबर 1 बेतलबी विदामा गएका छन्। सरकारी वेबसाइट बन्द छन्। हाम्रोमा जस्तै त्यहाँ पनि मार पर्ने भने बिचरा जनता नै हुन्। राष्ट्रपति र संसदहरूले भने तलब पाउने रहेछन्। कस्तो बिजोक भइरहेको छ त अमेरिकाको अहिले। केही उदाहरणहरू के छन् भने क्यान्सर पीडित बच्चाहरूको बिजोक भएको छ, बिहे नै गर्न नपाउने गरी आपत परेको छ किनभने सरकारी त्यो म्यारेज ब्युरो पनि बन्द छ। त्यसै गरी नेसनल पार्क नजिकैको व्यापार चाहिँ सुक्खा छ, बिचरा कर्मचारीहरूले तलब नपाएको महिनौ भइसकेको छ। र अमेरिकामा के बन्द छ के खुल्ला छ भन्न चाहिँ यी कुराहरू अहिले एकदमै चासो भएको छ। बन्द किन भएको रहेछ भने किन बन्द भयो त भन्ने प्रश्नको सजिलो जवाब छ, राजनीतिले गर्दा हो, यसको जुङ्गाको लडाईँले गर्दा हो। अमेरिकामा सत्तापक्ष र विपक्षीको लडाईँले गर्दा अहिले सरकार नै मारमा छ, यसले चाहिँ एउटा ठूलो उथलपुथल ल्याउने अवस्थामा छ।
हजुर श्रोताहरू, फेरि अमेरिका एकचोटि चर्चामा रहेको छ विश्वमा। हजुर श्रोताहरू, अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमको बसाईबाट विदा माग्नुपर्ने बेला भएको छ र त्योभन्दा अगाडि हामी गीत सुनाउँदैछ तपाईँलाई सम्झनामा एड्रिन प्रधानको आवाजमा। रेडियो एडलेडको यो भोइस अफ साङ्गीला कार्यक्रममा पहिलो पटक आज हामी प्रस्तुत गर्दैछौँ तपाईँहरूका लागि। हजुर श्रोताहरू, कुराकानी गर्दा गर्दै तपाईँहरूलाई गीत सङ्गीत र रोचक जानकारीहरूको सामग्रीहरू प्रस्तुत गर्दा गर्दै आजका लागि कार्यक्रमको समय निर्धारित समय सकिसकेको छ। हामी अर्को आइतबार नवमीका दिन अर्थात् अक्टोबर 13 तारिकका दिन तपाईँहरूको रेडियो सेटमा 6:30 बजे पुनः उपस्थित हुने बाचाका साथ आजका लागि हामी बिदा हुन चाहन्छौँ। कार्यक्रम भोइस अफ साङ्गीला सुन्दै गर्नुहोस्। जाँदा जाँदै हामी तपाईँलाई अर्को एउटा स्वदेश गान छोड्दैछौँ। कोटी कोटी प्रमोद खरेल र जुना प्रसाईको आवाजमा रहेको यो गीत तपाईँहरूलाई छोड्दै आजका लागि हामी बिदा हुन चाहन्छौँ र तपाईँहरूको यो साता रमाइलो रहोस्। रमाइलो अवश्य पनि हुनेछ किन भन्दाखेरि दसैँको माहौल छ। तपाईँहरूलाई दसैँको शुभकामना एकचोटि फेरि टक्राउँदै आजका लागि कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हजुर तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र दसैँको रमाइलोमा रम्दै गर्नुहोस्। तर हामीलाई भने आज बिदा दिनुहोस्। अर्को आइतबार हाम्रो भेटघाट फेरि हुनेछ 6:30 बजे रेडियो एडलेड 101.5 मेगाहर्जमा।
नेपाली भई बाँच्ने